मुटु भित्रको भावना जसलाई तपाईले गजलको परिभाषा दिनुभयो
त्यही भावना अर्को मुटुसम्म पुर्याउने हाम्रो चाहना आउनुहोस् हामी सँगसँगै यात्रा गरौं।
कार्यक्रम गजल थुंगा
नमस्कार अनि हार्दिक स्वागत छ तपाईलाई। तपाई सिटिजन एफएम 94 मेगाहर्ज तपाईको आवाज सुन्दै हुनुहुन्छ। रात्रिकालीन प्रस्तुति कार्यक्रम गजल थुंगाको साथमा सदाजे आज पनि म तपाईको आफ्नै साथी शीतल तामाङ उपस्थित छु अनि प्रविधितर्फ मलाई साथ दिँदै हुनुहुन्छ मनोज थमलाजीले। कार्यक्रम गजल थुंगामा हामी तपाईका ती सुन्दर गजलहरू सँगसँगै उपस्थित हुने गर्दछौं र विभिन्न गजलकारहरूसँग गरिएको कुराकानी पनि तपाई समक्ष राख्ने गर्छौं। आजको प्रस्तुतिमा पनि हाम्रो साथमा ऋषिराम पाण्डे हुनुहुन्छ गजलकार, त्यसै गरी पुरुषोत्तम रसुवा हाम्रो साथमा हुनुहुन्छ। हुन त पुरुषोत्तम रसुवाजीसँग हामीले योभन्दा अघिका कार्यक्रमहरूमा पनि कुराकानी गरेका थियौँ, उहाँका गजलहरू हामीले समावेश गर्दै आइरहेका छौँ, तर आजको प्रस्तुतिमा पनि उहाँसँग गरिएको कुराकानी, उहाँले लेख्नु भएका गजलहरू र साथमा ऋषिराम पाण्डेजी हुनुहुन्छ, मैले तपाईँलाई जानकारी दिने हाले। यहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत छ। हजुर, आराम हुनुहुन्छ? पुरुषोत्तमजी, तपाईँ दोस्रो पटक आउनुभएको छ यहाँ सिटिजन एफएममा, त्यसमा पनि गजल थुङ्गाको यो बसाइमा कस्तो अनुभव भइरहेछ अहिले?
वास्तवमा गजल पारखी गजलकारहरूलाई गजलको आँगनमा टेक्दा रमाइलो नहुने भन्ने त हुँदै हुँदैन। विशेष गरी पहिला एक्लै आउँदा अलिअलि ठिक ठिकै डर डर लागिरहेको थियो, आज त झन् गुरुकै साथमा आएको छु, बडो आनन्द लागिरहेछ।
गुरु र चेला दुईजना हुनुहुन्छ मेरो सामु, होइन? आज तपाईँहरू दुवैजनाले लेख्नुभएका गजलहरू चाहिँ हाम्रो साथीहरूलाई हामी सुनाउँछौँ।
बिल्कुल
हजुर। अझ त्यसमा पनि आज हामी विशेष गरेर सकारात्मक भावनाले ओतप्रोत भएका ती गजलहरूको बारेमा चाहिँ अझ समग्रमा चर्चा गर्छौँ। किन भन्दाखेरि चाहिँ पछिल्लो समयमा गजलमा बढी घातका कुरा वियोगका कुराहरू मात्र समेटेको हामी पाउँछौँ, जसले गर्दाखेरि गजलकार भन्न साथ होइन प्रेममा पिछोडै भएर बसेको एउटा प्रेमी होइन त्यस्तो खालको कुराहरू आउँछ।
गीत पनि बने नि, के अरे, प्रेममा धोका खाएँ अनि गजलकार भए, यस्ता भने
त्यस्ता गीतहरूले गर्दा पनि एउटा गजलकारले चाहिँ सकारात्मक कुराहरूलाई कमै मात्र समेटेको हुन्छ भन्ने असर पर्न सक्छ हाम्रो साथीहरूलाई, तर वास्तवमै त्यस्तो होइन। किनकि ऋषिरामजी तपाईँ चाहिँ विशेष गरेर सकारात्मक गजलहरूलाई मान्नुहुन्छ है?
गजल सकारात्मक हुनुपर्छ भन्ने मेरो विचार हो। विशेष गरी गीत गजलहरू अथवा साहित्यका कुनै पनि विधाहरू सकारात्मक भइदिए भने त्यसले आम जनतालाई सकारात्मक छाप छोड्न सक्छन्। त्यसकारण त्यसले त्यो गजलले मान्छेलाई केही गरौँ, जीवनमा सकारात्मक पाटो पनि रहेछ भन्ने कुरा जानकारी दिन सक्यो भने त्यसको परिणाम राम्रो हुन्छ।
हजुर, तपाईँले चाहिँ कति सालतिर गजल लेख्न थाल्नु भएको?
मैले गजल लेख्न सुरु गरेको 2059 सालमा हो, र त्यसपछि सुरुमा मैले गजल लेखेको थिएँ एउटा, आवाजमा सबै कुरा गर्न सक्छन् मान्छेहरू, समुद्रमा पुल हाली तर्न सक्छन् मान्छेहरू, र गजल भनेर त लेखेँ तर बिचमा दुई तिनवटा काफिया मिलेको रहेनछ। मैले त्यसलाई गजल भनेरै पत्रिकाहरूमा पनि पठाएँ, तर अब गजल भनेर छापिएन, किन छापिएन भन्ने जिज्ञासा भयो।
अहिलेको तुलनामा त छापिन्थ्यो होला है त्यो? अहिले त कतिपयले गजलै नबनिकन पनि छापिएको अवस्था पाउँछौँ नि हामी।
पहिला पनि त्यस्तै थियो, तर मैले चाहिँ गजल प्रधान पत्रिकाहरूमा पठाउँदा त्यो चाहिँ गजल भनेर छापिएन, र कुनै कुनै ठाउँमा चाहिँ मिलाएर छापिएको पनि पाइयो अनि पछि मैले गजलको अध्ययन गरिसकेपछि त्यो मिलाएर छाप्दिनु भएको रहेछ सम्पादकज्यूहरूले अनि मैले ए उहाँहरूले यसरी मिलाइदिनु भएको रहेछ भन्ने मैले महसुस गरेँ त्यसपछि निरन्तर रूपमा गजल लेख्न थालेँ मेरो गजल लेखन यात्रा 2061-62 एकदमै उच्च स्तरमा थियो त्यसपछि म अलिकति सेलाउँदै गएँ सुरु सुरुमा नकारात्मक भाव भएका गजलहरू पनि लेख्ने गर्थेँ तर पछि मलाई के जानकारी भयो भने यदि हामीले सकारात्मक भाव भएका कुराहरूलाई बाहिर ल्याउन सक्यौँ भने त्यसले केही मात्रामा भए पनि केही मान्छेहरूलाई भए पनि असर पार्न सक्यो भने त्यसले चाहिँ त्यसको राम्रो परिणाम आउन सक्छ भन्ने मलाई महसुस भयो
पुरुषोत्तमजी तपाईँ यो विषयलाई कसरी हेर्नुभएको छ तपाईँले
गुरुले गरेको विषय बडो राम्रो विषय नै हो किनभने मिडियाबाट राम्रो सकारात्मक विचारहरू जनता समक्ष अथवा श्रोता समक्ष ल्याउन सकियो भने धेरै राम्रो हुन्छ
हामी ऋषिरामजी तपाईँले जुन यो सकारात्मक गजलको कुरा गर्नुभएको छ यी विषयलाई नै हामीले उठाइरहेका छौँ है अहिलेको अवस्थामा यो सबैमा लागू हुँदैन किन भन्दाखेरि धेरैभन्दा धेरै चाहिँ नकारात्मक सन्देश बोकेका गजलहरू नै हामी पाउँछौँ प्रेमकै गजल पनि प्रेममै पनि यौनलाई प्रेम भनेर लेख्ने गजलकारहरू पनि हामी धेरै पाउँछौँ है यो कुराहरूलाई पनि हामी समेट्छौँ नै तर गजलहरू पनि सुन्छौँ तपाईँहरूको होइन ऋषिरामजी तपाईँ कुन गजल सुनाउनुहुन्छ हामीलाई
एउटा प्रेम सम्बन्धी नै गजल छ तर यो चाहिँ सकारात्मक भावले लेखिएको छ रोकिएको पाइला चाल्छु तिमी आयौ भने रोकिएको पाइला चाल्छु तिमी आयौ भने नयाँ जीवन बाँच्न थाल्छु तिमी आयौ भने तिमी भए नसकिने केही छैन मलाई तिमी भए नसकिने केही छैन मलाई चट्टा नलाई पनि गाल्छु तिमी आयौ भने नयाँ जीवन बाँच्न थाल्छु तिमी आयौ भने आशा मरे जस्तै यहाँ भएको छु म त आशा मरे जस्तै यहाँ भएको छु म त अन्धकारमा दीप बाल्छु तिमी आयौ भने चट्टानलाई पनि गाल्छु तिमी आयौ भने जिन्दगीमा कति धेरै पोखिएको छु म जिन्दगीमा कति धेरै पोखिएको छु म सबै प्वालहरू टाल्छु तिमी आयौ भने अन्धकारमा दीप बाल्छु तिमी आयौ भने कुनै आकार लिन सके हुन्थ्यो जिन्दगीले कुनै आकार लिन सके हुन्थ्यो जिन्दगीले तिम्रै आकृतिमा ढाल्छु तिमी आयौ भने रोकिएको पाइला चाल्छु तिमी आयौ भने नयाँ जीवन बाँच्न थाल्छु तिमी आयौ भने
यो गजल सुनेपछि पक्कै पनि साथीहरूले सोचिसक्नु भएको छ होला होइन प्रेमकै कुरालाई पनि यसरी लेख्न सकिन्छ है कहिले लेख्नु भएको तपाईँले यो गजल
यो एक दुई वर्ष अगाडि हुनसक्छ
एक दुई वर्ष अगाडि हुनसक्छ तपाईँले मिति लेख्ने गर्नुभएको छैन
कुनै कुनैमा लेख्थेँ तर अब कुनै पछिल्लो समयमा मैले मिति लेख्न छोडिदिएँ
हजुर किन
किनभने गजलभन्दा अरू विषयमा म बढी केन्द्रित भएँ पढाइ अरू किताब लेखन
जस्तो
पढाउने काम धेरै काममा व्यस्त भएकोले मिति लेख्न छोडिदिएँ र गजललाई एउटा गजललाई नै निरन्तरता दिएर खासै लेखिनँ तर लेख्न त लेख्छु जस्तो भाव फुरेको बेलामा अहिले एकदम गहन विचारहरू आइरहेको बेलामा तर त्यसरी नियमित रूपमा लेखेको छैन अहिले
गजल बाहेक अन्य कुन विधामा कलम चल्छ यहाँको
मेरो विधा निबन्ध विधामा र सकारात्मक सन्देश दिने खालका निबन्धहरूमा मेरो कलम चल्छ र म चाहिँ ट्रान्सलेसनमा पनि संलग्न छु
हजुर पुरुषोत्तमजी तपाईँको पनि हामी एउटा गजल सुन्छौँ यतिखेर
हुन्छ हस् म एउटा सुनाउँछु मेरो गजल पनि
यस्तै
सकारात्मक भाव नै बोकेको
गजल सकारात्मक भाव नै यही विषयलाई उठाइरहेका
छौँ एकदम
साथीहरूलाई हामी सकारात्मक भाव बोकेका गजलहरू नै राख्छौँ नि कोसिस चाहिँ गर्छौँ है
पहिलो सकारात्मक नै सोच सकारात्मक सोच नै बोकेको गजल जस्तै छ यो राम्रै खालको जस्तो लाग्छ मलाई गुरुको अगाडि गुरुले नै हेर्नुभएको दृष्टि राख्नुभएको गजल चाहिँ
अहिले अहिले पनि तपाईँ देखाउनुहुन्छ गुरुलाई
नदेखाउने त कुरै हुँदैन म हर वक्त गुरुलाई देखाउँछु मेरो पहिलो श्रोता नै गुरु हो मेरो कि फोन गरेर कतै टाढो छ भने फोन गरेर सुनाइहाल्छु होइन त गुरु फोन गरेर भन्ने सुनाइदिन्छु एउटा गजल छ कहिले अभाव कहिले प्रभाव किन रुन्छौ यार कहिले अभाव कहिले प्रभाव किन रुन्छौ यार समयकै चल्छ दबाब किन रुन्छौ यार कहिले अभाव कहिले प्रभाव किन रुन्छौ यार समयकै चल्छ दबाब किन रुन्छौ यार सयपत्री बनेहरू चिन्ता किन हो सयपत्री बनेहरू चिन्ता किन हो तिमी आफै छौ नि गुलाब किन रुन्छौ यार समयकै चल्छ दबाब किन रुन्छौ यार तिमीलाई साथ दिन्छु खाँचो पर्दामा तिमीलाई साथ दिन्छु खाँचो पर्दामा मानप्रिय मेरो प्रस्ताव किन रुन्छौ यार कहिले अभाव कहिले प्रभाव किन रुन्छौ यार गहमायो आँसु किन जो म सहन्न गहमायो आँसु किन जो म सहन्न मिल्छ एक दिन सबै हिसाब किन रुन्छौ यार कहिले अभाव कहिले प्रभाव किन रुन्छौ यार समयकै चल्छ दबाब किन रुन्छौ यार
मुटु भित्रको भावना जसलाई तपाईले गजलको परिभाषा दिनुभयो
त्यही भावना अर्को मुटुसम्म पुर्याउने हाम्रो चाहना आउनुहोस् हामी सँगसँगै यात्रा गरौं
कार्यक्रम गजल थुंगा
सिटिजन एफएम 94 मेगाहर्ज तपाईँको आवाज सुन्दै हुनुहुन्छ तपाईँ रात्रिकालीन प्रस्तुति कार्यक्रम हो गजलथुङ्गा र गजलथुङ्गाको आजको प्रस्तुतिमा हाम्रो साथमा ऋषिराम पाण्डे त्यसै गरी चाहिँ पुरुषोत्तम रसुवा हाम्रो साथमा हुनुहुन्छ उहाँहरूसँग गरिएको कुराकानी र अझ त्यसमा पनि सकारात्मक गजल प्रसङ्गलाई हामीले उठाइरहेका छौँ र साथमा उहाँहरूले लेख्नुभएका ती सुन्दर गजलहरू तपाईँ समक्ष राखिरहेका छौँ हामी कार्यक्रमको दोस्रो खण्डमा छौँ यतिखेर ऋषिरामजीतर्फ नै लाग्न चाहन्छु म यतिखेर यो वर्तमान अवस्थालाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ त गजलको अझ त्यसमा पनि सकारात्मक कुरालाई कतिको समेटेको पाउनुभयो यहाँले
वर्तमान अवस्थामा धेरै गजलहरू लेखिएका छन् धेरै गजलहरू नकारात्मक भाव बोकेका पनि छन् र केही गजलहरू धेरै राम्रा धेरै सुन्दर धेरै सकारात्मक भाव बोकेका पनि पाएको छु मैले धेरै गजलहरूका भिडमा केही त्यस्ता एक दुई गजलहरू धेरै राम्रा एकदमै राम्रा मलाई एकदमै मनपर्ने गजलहरू छन् जुन सङ्गीतबद्ध पनि भएका छन् र केही गजलहरू त्यसै लेख्नका लागि मात्रै लेखिएका छन् र तिनले चाहिँ सकारात्मक भाव भन्दा पनि एउटा मान्छेहरूलाई नकारात्मक प्रवृत्तितिर लाने देखिन्छ
यसलाई रोक्नको लागि के गर्नु पर्ला त हुन त गजल लेख्ने मान्छेले नै त्यो नलेखिदिए त रोकि नै हालिन्छ होइन कतिपय ठाउँमा नेगेटिभ र पोजिटिभ चाहिन्छ अरे होइन सकारात्मक कुरा सँगसँगै पोजिटिभ कुरा पनि नेगेटिभ कुरा पनि चाहिन्छ पोजिटिभको साथमा होइन त्यो हुनुपर्छ जस्तो लाग्दैन यहाँलाई गजलमा पनि
हुनुपर्छ जस्तो तपाईँले रोक्ने कुरा गर्नुभयो रोक्न त सकिँदैन तर रोक्न नसके पनि के मात्रै गर्न सकिन्छ भने जस्तो हामीले जति महसुस गर्छौँ सकारात्मक लेख्नुपर्छ भन्ने जुन महसुस गर्छौँ त्यो महसुस गर्ने व्यक्तिहरूले मात्रै एक दुईवटा गजल सकारात्मक लेखिदिनुभयो भने अथवा लेख्यौँ भने नकारात्मक त त्यसका अगाडि बिलाएर जान्छ तर नकारात्मक हुनै हुँदैन भन्ने होइन नकारात्मक हुनुपर्छ नकारात्मकले सकारात्मकलाई जाँच्ने काम गर्छ किनभने नकारात्मक भइदिएन भने सकारात्मक भनेर कसरी थाहा पाउने त होइन त्यसकारण गजल जसरी लेखिएको छ यसरी नै लेखिनुपर्छ र जो जोले सकारात्मक हुनुपर्छ गजल भन्ने कुरामा विश्वास गर्नुहुन्छ र त्यसलाई चाहिँ पछ्याउन चाहनुहुन्छ ती ती व्यक्तिहरूले गजललाई सकारात्मक हिसाबले लेखिदिनु भयो भने त्यो आफै समाधान हुन्छ त्यो समस्या
हजुर जुन सङ्गीतबद्ध भएर आएको गजलहरूको कुरा गर्नुभयो तपाईँले होइन यो विषयलाई पनि थोरै उठाउँ कतिपय गजलहरू लेखिन्छ किताब छापिन्छ यसरी रेडियो कार्यक्रमहरूमा वाचन हुन्छ बस त्यतिमा मात्र सीमित भएको हामी पाउँछौँ होइन सङ्गीतबद्ध भएर आउनुपर्ने अवस्था पनि त आएको छ नि अहिले गजलहरू होइन
हो सङ्गीतबद्ध हुनुपर्छ जस्तो अरू सङ्गीतभन्दा गजलको सङ्गीत फरक छ थोरै हिसाबले फरक छ किनभने गजलमा यति र गतिलाई ख्याल गरेर सङ्गीत गर्नुपर्छ र सङ्गीत गर्दा जस्तो अन्तरा र स्थायी छ नि जुन त्यसलाई पनि हामीले अलिकति ख्याल गर्नुपर्ने हुन्छ गजलमा सङ्गीत गर्ने सङ्गीतकारहरूले त्यसलाई अलिकति ख्याल गरिदिनु भयो भने गजल उत्कृष्ट हुन्छ जस्तै भारतका भारतीय सङ्गीतमा गजलको जुन स्थान छ र थियो योभन्दा पहिला एकदमै उच्च स्थान थियो र अहिले पनि भारतीय गजलहरू धेरै सुन्ने गर्छन् नेपालीहरूले पनि र भारतीय व्यक्तिहरूले र दक्षिण एसियामै पनि धेरै सुन्ने गरिन्छ त्यो लेभलमा त्यो स्थानमा नेपाली गजललाई पुर्याउनका लागि सङ्गीतकार गजलकार सबै गायक सबै मिलेर त्यसको उत्थानतिर लाग्नुपर्ने देखिन्छ
हजुर सुन्दाखेरि गीत सुनेको हो अथवा गजल सुनेको हो त्यसमा फरक थाहा हुनु पर्यो
फरक थाहा
नेपालमा त त्यो छैन
छैन जस्तो गजललाई पनि गीतकै पारामा लेख्ने गर्नुहुन्छ सङ्गीतबद्ध गर्ने गर्नुहुन्छ लेख्न त गजल छुट्टै लेखिन्छ त्यसलाई लय मिलाएर यहाँनिर एउटा कुरा गर्नुपर्दा जस्तो भारतीय सङ्गीतमा सङ्गीतकारहरूले गजललाई गजल लेखन मिलेको छ मिलेको छैन भनेर जान्नुहुन्छ बुझ्नुहुन्छ र गजल मिलेको छैन भने यो गजल मिलेन मैले सङ्गीत गर्न सक्दिनँ भनेर फर्काइदिनुहुन्छ गर्न सक्नु त्यो गर्न सक्नुहुन्छ तर नेपालमा नेपालका सङ्गीतकारहरूले त्यसलाई बुझेर त्यसको अध्ययन गरेर गजललाई अध्ययन गरेर जानुभयो भने राम्रो हुने थियो र अर्को कुरा जस्तो स्थायी र अन्तराबीचको कुरा गर्दा जस्तो गीतमा स्थायी र अन्तराबीचमा एउटा ठुलो ग्याप हुन्छ भने त्यहाँ चाहिँ 6-7 सेकेन्डको कम ग्याप गराइयो भने गजल बन्छ र त्योभन्दा ठुलो कुरा गजल हुनका लागि लय जस्तो यति र गतिको हिसाब मिल्नुपर्छ जस्तो गीतमा चाहिँ हामीले एक दुईवटा शब्दलाई तोडमोड गरेर पनि गाउने गरिएको पाइन्छ तर गजलमा त्यो नगरेर शब्दलाई तोडमोड नगरेर जसरी लयमा यति र गतिमा लयबद्ध बनेको छ गजल त्यसरी नै गाउने प्रयास अथवा सङ्गीत गर्ने प्रयास गरियो भने नेपाली सङ्गीत पनि नेपाली गजल सङ्गीत पनि राम्रो हुने थियो
हजुर हामी अर्को एउटा गजल तपाईँको सुन्न चाहन्छौँ यतिखेर
एउटा गजल यो चाहिँ सबभन्दा अन्तिममा लेखेको गजल 2 महिना जति भयो होला मेरो अन्तिम गजल भनौँ
त्योभन्दा पछि तपाईँले गजल लेख्नु भएको छ
गजल पूर्ण रूपमा गजल लेखेको छैन त्यसका चाहिँ 1-2 शेरहरू लेखेको छु त्यसपछि लेखेको छैन र यो गजल मलाई एकदमै मन पनि पर्ने गर्छ सबै कुरालाई समेटिएको छ
हजुर
मनको छेउ छोई जाने हावाको के दोष छ र मनको छेउ छोई जाने हावाको के दोष छ र आकृतिलाई पछ्याउने छायाको के दोष छ र जुनी जुनी सँगै बाँच्ने कसम खाई गएपछि जुनी जुनी सँगै बाँच्ने कसम खाई गएपछि कृष्णलाई कुरी बस्ने कृष्णलाई पर्खी बस्ने राधाको के दोष छ र आकृतिलाई पछ्याउने छायाको के दोष छ र कमजोर भन्ने जान्दा जान्दै टेकेपछि भाँचिन्छ त्यो कमजोर भन्ने जान्दा जान्दै टेकेपछि भाँचिन्छ त्यो सधैँ स्थिर हुने निर्दोष हाँगाको के दोष छ र कृष्णलाई पर्खी बस्ने राधाको के दोष छ र पर पर हेर्दै हिँड्ने ठेस लागि लड्ने गर्छन् पर पर हेर्दै हिँड्ने ठेस लागि लड्ने गर्छन् कुनै दृश्य नदेख्ने त्यो बाटाको के दोष छ र सधैँ स्थिर हुने निर्दोष हाँगाको के दोष छ र छोरा आफ्नै सङ्गतले कुलतमा फस्न सक्छ छोरा आफ्नै सङ्गतले कुलतमा फस्न सक्छ केही पनि नबुझेकी आमाको के दोष छ र कुनै दृश्य नदेख्ने त्यो बाटाको के दोष छ र वन जङ्गल उजाड बनाई छोडेपछि पहिरो जान्छ वन जङ्गल उजाड बनाई छोडेपछि पहिरो जान्छ हामीलाई जीवन दिने वर्षाको के दोष छ र मनको छेउ छोई जाने हावाको के दोष छ र आकृतिलाई पछ्याउने छायाको के दोष छ र
चुपके चुपके सखियों से वो बातें करना भूल गई चुपके चुपके सखियों से वो बातें करना भूल गई मुझको देखा पनघट पे तो मुझको देखा पनघट पे तो पानी भरना भूल गई चुपके चुपके सखियों से वो बातें करना भूल गई
मुटु भित्रको भावना जसलाई तपाईले गजलको परिभाषा दिनुभयो
त्यही भावना अर्को मुटुसम्म पुर्याउने हाम्रो चाहना आउनुहोस् हामी सँगसँगै यात्रा गरौं
कार्यक्रम गजल थुंगा
सिटिजन एफएम 94 मेगाहर्ज तपाईँको आवाज सुन्दै हुनुहुन्छ। तपाईँ प्रस्तुति हो गजल थुङ्गा र रात्रिकालीन प्रस्तुति कार्यक्रम गजल थुङ्गाको आजको प्रस्तुतिमा हाम्रो साथमा गजलकार विश्राम पाण्डे र पुरुषोत्तम रसुवा हाम्रो साथमा हुनुहुन्छ। उहाँहरूको गजलहरू तपाईँ समक्ष वाचन गरिरहेका छौँ र साथमा उहाँहरूसँग गरिएको कुराकानी पनि राखिरहेका छौँ। विश्रामजी, हामी कार्यक्रमको लगभग अन्तिम खण्डमा पनि छौँ यतिखेर, होइन? तपाईँहरूको धेरैभन्दा धेरै गजल सुन्न चाहन्छौँ। अहिलेको क्रममा पनि अर्को एउटा गजल सुन्न चाहन्छौँ। कुन गजल सुनाउनुहुन्छ तपाईँ?
एउटा देश सम्बन्धी गजल छ, देशको अहिलेको अवस्थासँग मिल्ने खालको गजल छ। यो पनि अब हार्दिक आग्रह गरेका छौँ नेताहरूलाई।
हार्दिक आग्रह एकदमै नेताहरूलाई गाली गर्ने प्रवृत्ति पछिल्लो समयमा एकदमै हाबी भएको हामी पाउँछौँ, होइन? त्यसमा तपाईँले जुन सकारात्मक विषयलाई आज हामीले उठाएका छौँ, त्यसमा पनि तपाईँले गजलमा पनि हार्दिक आग्रह गर्नुभएको छ नेताहरूलाई।
हो, अनि गजलको एउटा ऊ नै, गजल हुनुपर्ने नै के हो भने, हरेक गालीमा पनि हार्दिकता भयो भने त्यो गजल हुन्छ। गजलमा हुनुपर्ने एउटा गुण हार्दिकता पनि हो,
कोमलता,
कोमलता हो।
सुनौ गजलमै।
लोकतन्त्रमा हाम्रो पनि भाग लिई आउनुहोला, लोकतन्त्रमा हाम्रो पनि भाग लिई आउनुहोला, सोझा साझा जनताको माग लिई आउनुहोला, लोकतन्त्रमा हाम्रो पनि भाग लिई आउनुहोला। सिउँडी मात्र उम्रिएको मरुभूमि यो देशमा, सिउँडी मात्र उम्रिएको मरुभूमि यो देशमा, बसुँ बसुँ लाग्ने सुन्दर बाघ लिई आउनुहोला, सोझा साझा जनताको माग लिई आउनुहोला। भोलि पर्सि गरौँला ती कुरा ठुला योजनाका, भोलि पर्सि गरौँला ती कुरा ठुला योजनाका, आजलाई ढिँडो अनि साग लिई आउनुहोला, बसुँ बसुँ लाग्ने सुन्दर बाघ लिई आउनुहोला। सबैलाई समेटेको एउटा मिठो धुनसँगै, सबैलाई समेटेको एउटा मिठो धुनसँगै, नेपालीत्व झल्काउने राग लिई आउनुहोला, आजलाई ढिँडो अनि साग लिई आउनुहोला। जे जे पनि आउन सक्छन् मन्थनमा समुद्रको, जे जे पनि आउन सक्छन् मन्थनमा समुद्रको, होस राखी तपाईँले खाग लिई आउनुहोला, लोकतन्त्रमा हाम्रो पनि भाग लिई आउनुहोला, सोझा साझा जनताको माग लिई आउनुहोला।
हजुर, एकदमै राम्रो गजल र तपाईँले भन्नुभयो जस्तै एकदमै हार्दिकता छ यो गजलमा, होइन? र मैले त्यो अघि जुन हामीले सकारात्मक गजलहरू कमै मात्र लेखेको पाउँछौँ भन्ने कुरा गर्दाखेरि यो कुरालाई पनि उठाउन चाहेको थिएँ, जस्तै कि हामी कुन परिवेशमा बाँचेका छौँ, कुन वातावरणमा छौँ भन्ने कुराले पनि असर पार्छ। जस्तो कि देशमा राजनैतिक रूपमा चाहिँ जुन असक्षम नेताहरू भनेर गजलकारहरूले बारम्बार लेखेको हामी पाउँछौँ, होइन? कविले कवितामा लेखेको गाली गरेको हामी पाउँछौँ, जसले गर्दाखेरि नकारात्मक कुराहरू आउनु स्वाभाविक पनि हो।
हो, त्यो आकर्षण, नकारात्मक आकर्षण भयो भने नकारात्मक घटना पनि हुन्छ।
हजुर, पुरुषोत्तमजी, हामी तपाईँको गजल सुन्छौँ अहिलेको।
मेरो एउटा प्रेम सम्बन्धी नै छ गजल, यो वाचन गर्छु म। सम्झ्यौ कि ती पल सम्झाउन, सम्झ्यौ कि ती पल सम्झाउन, सम्पर्कमा आयो, सम्झ्यौ कि ती पल सम्झाउन, सम्पर्कमा आयो, माया गर्न या तडपाउन, सम्पर्कमा आयो, सुनौलो कथा सुरु गर्न आयौ कि त कतै, सुनौलो कथा सुरु गर्न आयौ कि त कतै, कि उही शीर्षक दोहोर्याउन, सम्पर्कमा आयौ, माया गर्न या तडपाउन, सम्पर्कमा आयौ। मैले त आशै मारेको थिएँ बोलचाल हुन्छ भन्ने, मैले त आशै मारेको थिएँ बोलचाल हुन्छ भन्ने, उस्तै मधुर स्वर सुनाउन, सम्पर्कमा आयो, माया गर्न या तडपाउन, सम्पर्कमा। पीडाको असर गहिरो छ, बिरामी छ मुटु, मार्न वा तिमी बचाउन, सम्पर्कमा आयो, सम्झ्यौ कि तिपल सम्झाउन, सम्झ्यौ कि तिपल सम्झाउन, सम्पर्कमा आयो, माया गर्न या तडपाउन, सम्पर्कमा आयो।
आ, हामी अर्को एउटा गजल पनि सुन्छौँ पुरुषोत्तमजीको। कुन गजल सुनाउनुहुन्छ तपाईँ?
एउटा पुरुषोत्तमजीले जुन कोणबाट लेख्नुहुन्छ त्योभन्दा विपरीत कोणबाट मैले लेख्ने गर्छु। मेरो पनि प्रेमकै गजल हो, तर त्यसलाई अलि फरक दृष्टिकोणबाट
प्रेमलाई चाहिँ तपाईँले शक्तिको रूपमा लिनुहुन्छ।
हो, शक्तिको रूपमा। र जस्तो मैले कसैलाई अरूलाई गुनासो गरेर भन्दा पनि जस्तो मैले चाहिँ हरेक कुरालाई स्वीकार गरेर लेख्ने गर्छु, यो गजल पनि त्यस्तै छ। र अरूकै भलाइका लागि, अरूकै लागि, जस्तो अरूलाई जे मनपर्छ, अरूले जे स्वतन्त्रता दिएर त्यो मेरो दृष्टिकोण, मेरो चाहिँ जीवनको दृष्टिकोण पनि त्यो, र गजलमा लेखिने पनि त्यो।
सुनौ गजल।
यो पनि आग्रह नै छ, तर यो चाहिँ कुनै विशेष व्यक्तिको लागि हुनसक्छ, जसलाई पनि हुनसक्छ। आफ्नै जिन्दगीले घृणा गर्यो भने आउनु, आफ्नै जिन्दगीले घृणा गर्यो भने आउनु, जाऊ विश्वासको पर्खाल ढल्यो भने आउनु, रमाउनु सधैँभरि उल्लासमा जिन्दगीको, रमाउनु सधैँभरि उल्लासमा जिन्दगीको, तिमीबाट खुसी बसाई सर्यो भने आउनु, जाऊ विश्वासको पर्खाल ढल्यो भने आउनु, सकेसम्म खुसीहरू समेटेर बाँच्नु, सकेसम्म खुसीहरू समेटेर बाँच्नु, नचाहेरै दुःख भोग्नु पर्यो भने आउनु, तिमीबाट खुसी बसाई सर्यो भने आउनु, जिन्दगी यो उपहार जस्तै भन्छन् सबै, जिन्दगी यो उपहार जस्तै भन्छन् सबै, यदि कतै बाँच्ने मन मर्यो भने आउनु, नचाहेरै दुःख भोग्नु पर्यो भने आउनु, तारासँगै जुन बनी चम्कनु है तिमी, तारासँगै जुन बनी चम्कनु है तिमी, तिमलाई साथ दिने तारा झर्यो भने आउनु, आफ्नै जिन्दगीले घृणा गर्यो भने आउनु, जाऊ विश्वासको पर्खाल ढल्यो भने आउनु।
एकदमै राम्रो गजल। तपाईँले यो गजल वाचन गर्नु पूर्व पनि भन्नुभएको थियो पुरुषोत्तमजीको जुन लेख्ने एङ्गल हुन्छ होइन, त्यसको ठ्याक्कै विपरीतबाट तपाईँ लेख्नुहुन्छ। त्यसमा पनि जसलाई दुःख पर्छ होइन, दुःख पर्दाखेरि कसैले पनि हेर्दैन भनिन्छ, तर तपाईँले चाहिँ दुःख परेपछि दुःखको बेला चाहिँ आउनु भन्ने गजल
मैले किन लेखेँ भने, जस्तो सुख हुँदा आफै रमाउँछन् मान्छेलाई, कुनै पनि व्यक्तिको आवश्यकता पर्दैन, तर जब मान्छेलाई दुःख पर्छ, जब चाहिँ संसारमा कोही पनि नभए जस्तो लाग्छ, त्यो बेला कसैको आवश्यकता पर्छ, त्यो बेला आउनका लागि कसैलाई मैले आग्रह गरेको छु।
हजुर, तपाईँको प्रत्येक गजलले यो भन्छ कि तिमी मेरा हरेक सुखमा साथ देऊ, दुःख त म सहिहाल्छु नि
र म खुसी साथ त्यो स्वीकार गर्न तयार छु, किनभने म पनि दुःखी हुँदिनँ त्यो बेला। मैले आफू दुःखी भएर अरूलाई खुसी बनाउने प्रयास पनि गरेको होइन, आफू खुसी भएर अरूलाई पनि खुसी बनाउने प्रयास गरेको, त्यो नै सकारात्मक सन्देश हो जस्तो लाग्छ।
एकदमै एकदमै। र कार्यक्रमको लगभग अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ। आज हामीले सकारात्मक भाव बोकेका ती गजलहरूको बारेमा चर्चा गऱ्यौँ र ती त्यस्तै गजलहरू साथीहरूलाई सुनाउने कोसिस पनि गऱ्यौँ। अन्तिममा के भन्नुहुन्छ विश्रामजी, यो कार्यक्रम जसले सुन्नुभएको छ उहाँहरूलाई?
शीतलजी, मलाई तपाईँको कार्यक्रममा जुन इन्टरभ्यू दिइरहेको छु, जुन अन्तर्वार्ता दिइरहेको छु, त्यो एकदम एकदम पाँच मिनट पनि गएको छैन जस्तो लागिरहेछ। एकदम धेरै धेरै सुन्दर हिसाबले तपाईँले प्रस्तुति गर्नुभयो, एकदम खुसी छु म, एकदमै खुसी लाग्यो। एकदम तपाईँको जुन सकारात्मक शैलीबाट जुन प्रस्तुत हुनुभयो, जुन मलाई एकदमै मनपर्छ, त्यो एकदमै एकदमै राम्रो लाग्यो। र सुन्ने श्रोताहरूलाई मैले के भन्न चाहन्छु भने, सुन्ने साथीहरूलाई के भन्न चाहन्छु भने, सकारात्मक कुरामा पनि ध्यान दिनुहोस्। जिन्दगीमा नकारात्मक कुरा मात्रै छैन, नकारात्मक कुरा नेरै सकारात्मक कुरा पनि लुकेको छ। त्यो कुरालाई हेर्न सकियो भने जिन्दगी सुन्दर बन्न सक्छ, जिन्दगी माथि उठ्न सक्छ। त्यो हिसाबले, त्यो हेराइले तपाईँ अगाडि बढ्नुभयो भने अवश्य पनि सफल बन्न सक्नुहुन्छ, जिन्दगीमा आनन्द प्राप्त गर्न सक्नुहुन्छ, सुख प्राप्त गर्न सक्नुहुन्छ।
जिन्दगी वास्तवमै सुन्दर छ,
वास्तवमै सुन्दर छ र वास्तवमै उपहार नै हो
हजुर।
र हामीले यसलाई विभिन्न कारणहरूले गर्दा, विभिन्न बादलहरूले गर्दा ढाकेको छ ती खुसीहरूलाई, र त्यसलाई चाहिँ हटाउने प्रयास गर्यौँ भने र पोजिटिभ सकारात्मक दृष्टिकोणले हेर्ने प्रयास गर्यौँ भने एकदमै जिन्दगीको सुन्दर पक्ष देखिन्छ
हजुर। पुरुषोत्तमजी, कार्यक्रमको अन्तिम खण्डमा छौँ हामी, के भन्नुहुन्छ तपाईँ?
मैले भन्नुपर्ने शब्द त केही पनि छैन, गुरुले जति भन्नुभयो त्यति नै काफी छ। म गुरुकै शब्द जति थियो त्यही नै मेरा हुन् भन्ने जस्तो लाग्छ। र मैले बोल्ने जति सबै शब्द गुरु नै हो, म गुरुकै हो, किनभने गुरुले नै सिकाएर म यहाँसम्म आएको हुँ। तर गुरुले जति भन्नुभयो त्यति नै काफी छ जस्तो लाग्छ, मैले केही बोल्नु पर्दैन जस्तो मलाई लाग्छ।
हजुर हजुर, एकदमै यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद हृदयदेखि नै। एकदम सुन्दर बसाइ रह्यो आजको, अझ त्यसमा पनि सकारात्मक पक्षका कुराहरू, सकारात्मक ती गजलहरू सुन्न पाउँदा ज्यादै खुसी लागेको छ हामीलाई पनि। यहाँसम्म आउनुभयो, धेरै धेरै धन्यवाद।
तपाईँलाई पनि
धेरै धेरै धन्यवाद,
र सिटिजन एफएम परिवारलाई धेरै धेरै धन्यवाद।
कार्यक्रम गजल थुङ्गाको लगभग अन्त्यन्त्यतिर पनि हामी आइसकेका छौँ। कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई पनि विशेष धन्यवाद भन्दै प्राविधिक मित्र मनोज थमलाको साथमा म शीतल तामाङ बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
बादल बिजली तितली जुगनू कोई नहीं है ऐसा, तेरा हुस्न है जैसा, तेरा हुस्न है जैसा। मेरी निगाह ने ये कैसा ख्वाब देखा है, जमीन उछलता हुआ महताब देखा है। मेरी आंखों ने चुना है तुझको दुनिया देख कर, मेरी आंखों ने चुना है तुझको दुनिया देख कर। किसका चेहरा, किसका चेहरा अब मैं देखूं, तेरा चेहरा देख कर। मेरी आंखों ने चुना है तुझको दुनिया देख कर। Check on